नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म प्रकाश शर्मा, साथमा हुनुहुन्छ प्राविधिक साथी मनोज विष्ट। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। सोमबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिमा केन्द्रित रही छलफल गर्छौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्तामा मात्रै नभई पार्टी एकताकै तालमेल चलिरहँदा कता कता दुवै कुरामा यिनीहरू अल्मलिएका र विवादमा फँसेका जस्ता देखिन्छन्। प्रधानमन्त्रीको भारत भ्रमण अघि नै एकता घोषणा हुने चर्चा अन्ततः वैशाख 9 गतेलाई सर्यो, तर त्यस मितिमा एकता त सम्भव भएन। भलै शीर्ष नेताहरूले एउटै मञ्च प्रयोग गरेर एकतामा आशंका नगर्न आग्रह गर्दै मन्तव्य भने दिए, तर विडम्बना के रह्यो भने संयुक्त सभाको ब्यानरलाई लिएर विवाद यति उत्कर्षमा पुग्यो कि सभा घोषित समयभन्दा 4-5 घण्टा पर धकेलियो। अनि प्रधानमन्त्री भारत गएकै बखत गृहमन्त्री रामबहादुर थापाले सरकार सञ्चालनमा एमाले एकलौटी गरेको, प्रधानमन्त्री ओलीले मनोमानी सचिव सरुवा गरेको भन्दै तीव्र असन्तुष्टि जनाउँदा अध्यक्ष प्रचण्डले थामथुम पार्नुपर्ने अवस्था समेत आयो। एकता गर्न भनी कम्मर कसेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको अलिकति सत्ता सञ्चालनमा देखिएको खटपट अनि अलिकति एकता प्रक्रियामा देखिएको अलमलमा आजको बदलिदो नेपाल केन्द्रित छ। कुराकानीका लागि हाम्रो स्टुडियोमा नेकपा माओवादी केन्द्रका नेता गणेश शाह आइपुग्नु भएको छ। यहाँलाई स्वागत गर्छु।
धन्यवाद प्रकाशजी।
कता पुग्यो एकता प्रक्रिया? म अब एकता प्रक्रियाकै कुराबाट सुरु गर्छु।
एकता प्रक्रियालाई कसरी हेरौँ भने एकता प्रक्रियामा केही चाहिँ अहिले अडचन भन्छु म, र केही बाधाहरू फोकाउनु पर्ने चाहिँ अवस्था आएको छ। तर एकता प्रक्रियाबाट दुइटै पार्टीले चाहिँ नेतृत्व भन्नुहोस् या त्यसका कार्यकर्ता भन्नुहोस् चाहिँ विमुख भएको छैन। यसलाई किनभने हामी चाहे तल ग्रास रुटमा या जिल्लातिर गयो भने यसलाई चाहिँ हामीले चाहिँ एउटा त के हो भने यो जनादेश पनि हो, मतादेश पनि हो। यो त्यसलाई त्यसबाट चाहिँ नेताहरू भाग्न चाहिँ पाउँदैन भनेको हुनाले यो एकता प्रक्रिया चाहिँ आफ्नो डाइरेक्सन हुन्छु नि डाइरेक्सनमा चाहिँ छ, तर त्यहाँ बिचमा चाहिँ बाधा अड्काउ अडचनहरू आएको हुनाले छ नि। त्यसका चाहिँ अब यो त्यसको कारण पनि छ, किनभने जुन पृष्ठभूमिमा जुन अवस्थाबाट हामी एकता प्रक्रियाको अगाडि सुरु गऱ्यौँ या अगाडि बढ्दैछौँ त्यसको किनभने दुइटाको बेग्ली बेग्ली पृष्ठभूमि, राजनीतिक संस्कार र हामी स्कुलिङ भन्छौँ त्यो भनौँ संस्कार के अर्को त्यो हुँदाखेरि दुइटैलाई एक ठाउँमा ल्याउनको लागि चाहिँ एउटा त यो राजनीतिक र वैचारिक एकीकरण गराउने भयो, दोस्रो चाहिँ दुइटै पार्टीको कार्यशैली पनि फरक फरक छ। किनभने जुन पृष्ठभूमिबाट आयो त्यही अनुसारको कार्यशैली, एउटा जनयुद्धको कारबाट आयो भने त्यो एउटा मिलिट्री या त्यो रिजिमको काम गर्ने हुन्छ, अर्को चाहिँ शान्ति प्रक्रियाबाट आउनेहरूको एउटा फर्मल वर्क गर्ने हुन्छ। त्यसैले यसमा चाहिँ बाधा अडचनहरू आएका छन् र त्यो बाधा अडचन फुकाउने जिम्मेवारी हाम्रो पार्टीको नेतृत्वको, दुवै पार्टीको नेतृत्वको जिम्मेवारी हो भनेर मैले ठानेको छु।
यो मतादेश जनादेश दुवै एकताकै लागि हो भने चुनाव सम्पन्न भएको पनि यति लामो समय भइसक्यो, बाधा अवरोध चाहिँ केले ल्यायो त?
बाधा अवरोध भनेको मैले भन्नु पर्यो भने जम्मा 2-3 वटा कुरा छ। पहिलो कुरो के छ भने हामी एउटा पुस्ता जुन नेतृत्वमा छौँ नि त्यो नेतृत्वले चाहिँ यसले सत्ताबाट बहिर्गमन हुनु पर्यो। पार्टीको सत्ता पनि सत्ता हो है, हामी नेपालमा अहिलेसम्म सत्ता भनेको सरकारलाई मात्र बुझिरहेको थियौँ, तर जब तपाईँ शासक पार्टी हुनुहुन्छ नि त्यो शासक पार्टीको नेतृत्व पनि एउटा सत्ता हो, त्यो पार्टीको सत्ता छ नि, पार्टीको पदहरू छ, पिबी हुने, केन्द्र समिति हुने, जिल्लाको प्रदेशकोहरूको जुन छ नि त्यो आफैमा पनि एउटा ठुलो सत्ता हो, किनभने त्यसले नै डाइरेक्टली या प्रत्यक्ष या परोक्ष रूपमा सरकारलाई पनि निर्देशन या सहयोग भन्नुहोस् या कहिलेकाहीँ बाधा पनि गर्न सक्छ अघि। त्यसैले एउटा पहिलो त यसको बाधा के हो भने हामी जुन नेतृत्वमा भएको यो खास गरेर मैले के भन्छु 55-60 खाटेका हामी जुन छौँ नि, खास गरी जो कि जनआन्दोलन 1 र जनआन्दोलन 2 मा सक्रिय सहभागिताको नेतृत्वमा भएको मान्छे जुन छ दुवै पार्टीको, खास गरेर हामीहरू जस्तो जो कि जनआन्दोलन एक र जनआन्दोलन दुईमा सहभागी भएको र यो 55-60 काटेको मान्छेहरू सबै चाहिँ जनआन्दोलन एक र दुईमा सहभागी भएका छन् र उहाँहरूलाई पनि के छ भने पदमा भएन भने हाम्रो नेपालमा कस्तो संस्कार छ कि त तपाईँ सरकारको पदमा हुनु पर्यो कि पार्टीको पदमा हुनु पर्यो, नभएपछि कहाँ कहाँ तपाईँ हराएको जस्तो समाजले बिर्सेको जस्तो हुन्छ। त्यसैले एउटा त कुरा के भनेदेखि
भनेपछि अरू मुख्य मुद्दा भन्दा पनि पार्टी एकीकरण भयो भने कुन कुन पदमा को को जाने कसरी मिलाउने भन्ने कुरा अहिले पेचिलो भन्यो,
पेचिलो मात्र हुन्छ, सबभन्दा गाह्रो मुद्दा नै त्यही हो जस्तो मलाई लाग्छ अहिले। एउटा त्यो हो, दोस्रो अघि जुन तपाईँले भन्नुभएको थियो नि सरकारको जुन सत्ता सञ्चालन छ नि त्यो चाहिँ यसले कस्तो भइरहेछ भने मेरो आफ्नो व्यक्तिगत रूपमा हेर्नुहुन्छ भने अब यो दुई पार्टी मिलेर यो कोलिसन गभर्मेन्ट अहिले पनि यो वन पार्टी गभर्मेन्ट होइन र भोलि एकै पार्टीको भए पनि सरकार चलाउनलाई जुन छ नि हेर्दाखेरि हाम्रो यो प्राइम मिनिस्टर जुन सिस्टम छ नि अहिलेको त्यसमा चाहिँ प्रधानमन्त्रीको धेरै प्रेरोगेटिभ राइट छ तर त्यो प्रेरोगेटिभ राइट युज गर्दाखेरि पनि उहाँले सरसल्लाह सुझाव लिनुपर्ने तर ओलीजीको कार्यशैली कस्तो छ भने चाहे तपाईँले पृष्ठभूमिमा भन्नुभएको थियो नि चाहे त्यो सचिवको सरुवा होस् या हिजो चाहिँ भर्खर अहिले योजना आएको गठन भयो, योजना आएको गठन हुँदाखेरि चाहिँ न एमाले नेतालाई थाहा छ न माओवादी नेतालाई थाहा छ कि अझै कुन कुन व्यक्ति आयो बारेमा अझै पनि अनुरोध छ मान्छेहरूले यो ओलीजीको कार्यशैलीको अर्को भनौँ न पक्ष भन्छु मैले अब सायद उहाँको कार्यशैलीले अब त्यो के हुन्छ नि कसै कसै जब माथिल्लो नेतृत्वमा पुग्छ डिसिजन मेकिङ गर्ने बेलामा त्यो गर्न थाल्यो भने त्यहाँ उनका सहयोगीहरूले कि त स्ट्रङ विरोध गर्नु पर्यो र या उहाँलाई चाहिँ तपाईँ सच्याउनुहोस् भन्ने किसिमको एउटा जुन छ नि सुझाव भन्नुहोस् सल्लाह भन्नुहोस् गर्नेतिर हो। तर एउटा कुरा फ्याक्ट के हो भने तपाईँले जुन अघि पृष्ठभूमि उठाउनुहुन्छ म त्यसलाई अलिकता कोटाइदिन चाहन्छु कि भारत जानुभन्दा अगाडि पार्टी एकता गर्नको लागि चाहिँ वार्तामा भन्नुहुन्छ भने विशेष बैठक नै हाम्रो पार्टीको बोलाएको थियो र त्यो बेलामा प्रचण्डजीले यति गते हुने 23 गतेको जानुभन्दा अगाडि अनि 15 गतेलाई चाहिँ हाम्रो पार्टीको सचिवालयको बैठक बोलाउने सबै निर्णय गर्ने भने कि मोर अर लेस भन्छ अङ्ग्रेजीमा करिब करिब चाहिँ हामी एकीकरणको नजिकमा पुगिसक्यौँ। त्यसमा केही उहाँहरूको बिचमा जेन्टिल एग्रिमेन्ट्स जुन छ नि चाहिँ सत्ताको साझेदारीको बारेमा चाहिँ अहिलेसम्म पनि को कति महिना प्रधान कति वर्ष बन्ने भन्ने नदेख्ने किसिमको कस्तो छ भने त्यो
तर प्रचण्डजीले त प्रधानमन्त्री अब ओली नै 5 वर्षका लागि हो भनेर फुत्काइसक्नु भएको छ त
होइन 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 उहाँले दुइटै भन्नुभएको छ के भने कि केही समय उहाँले चलाउने अनि केही समय मैले अब त्यो समय भनेको कति हुन्छ किनभने दुवैजनाले केही सर प्रधानमन्त्री हुने बेला चाहिँ पार्टी बढी उहाँले चलाउने र एउटा कुरो अहिलेसम्म के भने सहअध्यक्षको बारेमा चाहिँ टुङ्गो लागिसकेका छ। अब अहिले पनि के छ भने जुन केन्द्रीय समिति जुन छ नि अहिलेसम्म 279 कुरो छ, अब त्यही 279 बस्ने कि त्यसलाई बढाउने, बढाउँदाखेरि जुन अहिले प्रचण्डजीले भनौँ न हाम्रो पार्टीले उठाइरहेको कि समानता न्यायोचित होइन यो सबै यो सबैको बारेमा अब यो जुन छ नि निगोसिएसन यो टफ निगोसिएसन र अर्को अहिले कुरो के मैले देखिरहेको छु भने मलाई लागिरहेको व्यक्तिगत रूपमा हामी अब्जर्भ गरेको दुवै पार्टीका नेताहरू भन्छौँ अहिलेलाई दुइटै छौँ हामी ओलीजीलाई र प्रचण्डजीलाई एउटा त मैले जुन जनादेश र मतादेशलाई पालन गरेन भने अर्को चुनावमा हाम्रो दुइटैको हालत बहुत बदतर हुन्छ भने एउटा मनस्थितिमा छ। त्यसैले गर्दा दुइटै पार्टीको अहिले हेर्नुहुन्छ मलाई सोध्नुहुन्छ कुनै पनि दुवै पार्टीको यो अन्तिम 3-4 महिनादेखि कुनै पनि संगठनात्मक गतिविधि भइरहेको छैन, जिल्लामा गयो भने क्या कम्प्लेट कोही मिटिङै बोलाउँदैन के भइरहेछ कहिले एकता टुङ्गिन्छ हामीलाई त्यो भनौँ न त्यो एउटा अहिले जुन पार्टीको संगठनात्मक भ्याकुम एउटा चाहिँ क्रिएट हुँदैछ। अर्कोतिर के हो भने दुवै पार्टीलाईको नेताहरूलाई कस्तो छ भने अब मैले त्यसलाई ठ्याक्क शब्द नभन्ने मनोकांक्षा भन्नुहोस् या इच्छा के छ भने म एउटा ठुलै पार्टीको एकीकृत पार्टीको म चाहिँ सरकारमा भए पनि सहअध्यक्ष कम प्राइम मिनिस्टर जो पावरफुल हुन्छ नि भने हुन्छ उतातिर प्रचण्डजीलाई पनि के छ भने अब म जनयुद्धबाट आएको धेरै यिनका आफ्ना जुन छ नि पुराना विरासतहरू छ नि या त्यो सबैलाई एउटा तह लगाएर या एउटा ठाउँमा पुर्याएर नयाँ रूप धारण गर्ने किनभने म हाम्रै पार्टीको त्यतिखेर म नेकपा संयुक्तको अध्यक्ष हुँदाखेरि नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्दाखेरि उहाँले त्यहीँ भन्नुभएछ कि अब यो एकीकरणपछि यही किसिमको माओवादी केन्द्र चाहिँ रहँदैन भनेपछि उहाँले चाहिँ अब माओवादी केन्द्रलाई पनि अब रूप परिवर्तन उहाँको फेरि छ नि एउटा ठुलो फिलोसफिकली भित्रैदेखि क्रमभङ्गताको त्यो क्रमभङ्ग गर्नको लागि उहाँ चाहिँ असाध मलाई त कहिले कहिले उहाँ चाहिँ अलिअलि हतारमा पनि हुनुहुन्छ
यहीँनिर नि शाहजी जस्तो दसैँको छेको पारेर अब एमालेसँग एकीकरण गर्ने भनेर जुन सबैलाई छक्क पार्ने गरी यो कुरा सार्वजनिक भयो नि त्यतिखेर अध्यक्ष प्रचण्डले मलाई केन्द्रीय सदस्य दिए पनि म तयार छु यो एकताका लागि भन्नुभयो 60-40 भागबण्डा गरेर उम्मेद्वारहरू उठाउनु भयो त्यो अनुसार चुनावी नतिजा आउँदा राष्ट्रिय सभामा फेरि 70-30 गरेर तपाईँहरू जानुभयो अब अहिले फेरि 50-50 नभई एकीकरण हुँदैन अथवा अघि तपाईँले पनि भनिहाल्नुभयो कि प्रधानमन्त्रीमा बाँडफाँड आलोपालो गर्नु पर्यो कि अध्यक्षमा आलोपालो गर्नु पर्यो त्यसो हुँदा फेरि प्रचण्डजी उही आफ्नो असली रूप जे हो त्यसैमा आउन खोज्नु भयो
यो यसलाई चाहिँ जुन तपाईँले भन्नुभयो नि यो एकीकरण हुँदाखेरि छ नि यो यसलाई पोलिटिकल स्टन्ट हुन्छ कि प्रचण्डजी अब आजको मितिमा जुन सक्रिय राजनीतिमा हुनुहुन्छ र ऊ चाहिँ या कहिलेकाहीँ माधवजीले या अरूले पनि भन्छौँ हामी पनि भन्छौँ कि मलाई पार्टीको ब्रडर कजको हो भने पार्टी एकीकरण हुनु जुन पदमा बस्नलाई पनि तयार छु त्यो चाहिँ राजनीतिको भन्ने चिज हो तर यथार्थ के हो भने कसको आजको मार्केट प्राइस भन्नुहोस् या आजको अब यो व्यापारी शब्द हो तर राजनीतिमा पनि त्यो शब्द लागू के हुन्छ भने आज म कति पावरफुल छु भनौँ जस्तै हिजो म कति पावरफुल थिएँ या अरू पार्टीको जुन समय सन्दर्भमा छ नि त्यही अनुसार त्यसलाई त्यो ठाउँमा राख्ने एउटा परम्परा छ त्यसमा पनि खास गरेर यसले जस्तै तपाईँले भन्नु यो दुई पार्टीको एकीकरण गर्नलाई को को अग्रसर भए त्यो सबलाई हामीलाई थाहा छ अब उहाँहरूले त अलि राम्रो ठाउँ नदिए दिनै पर्ने हुन्छ हो कि किनभने जसले त्यो चिजको अग्रसरता लिन्छ त्यसलाई चाहिँ मेन ठाउँमा राख्ने पनि एउटा पहिलेदेखि नै भइआएको राजनीतिको चिज हो त्यसैले अहिले जुन मैले भन्दै थिएँ कि एकीकरणको प्रक्रियामा कहाँ तपाईँ जुन चुरो कुरो के भने त्यसमा अहिले केही अडचन या बाधा भनेको दुईवटा चिज हो एउटा त यही नेतृत्वको समायोजन अर्को कुरो हो त्यो ओल केन्द्रीय समिति पोलिट ब्युरो यिनीहरूको भयो अर्को के हो भने अहिले पनि सरकार सञ्चालनमा छ नि साझेदारी भइरहेछ नि एकमाना भइरहेछ जुन कि हाम्रो पार्टीको के छ भने यो चाहिँ अहिलेसम्म कोलिसन गभर्मेन्ट हो र भोलि यो पार्टी एकीकरण भए पनि यो चाहिँ यो हुन्छ नि अमेरिकाको जस्तो राष्ट्रपति शासन प्रणालीमा हामी गर्छौँ हामी चाहिँ यसले चाहिँ पार्लियामेन्ट्री डेमोक्रेसी त्यो पनि पहिलो फेजमा संघीयताको कार्यान्वयनको पहिलो फेजमा छौँ हालाकि म धेरैचोटि यो हाम्रो नेताहरूको भाषण के हुन्छ भने राजनैतिक सबै गतिविधि सिद्धियो अब समृद्धि र विकासको कुरो मात्र हो तर तपाईँले त्यही कुरो माओवादी भनौँ मधेसमा जानुभयो भने या मधेसी नेताको सुन्नुभयो भने अहिले राजनीतिको त धेरै कुरो बाँकी छ राजनीति सङ्घर्ष त अब करना बहुत चिज है भनेर अहिले तपाईँ म जनकपुर गएर आयो भने या विराटनगर गएर आयो भने म उतातिर गयो भने तपाईँहरूले के हावादारी कुरो गर्नुहुन्छ भनिदिन्छु कहाँ राजनीति सङ्घर्ष हुँदैछ अहिले त राजनीति संविधानको संशोधनकै मुद्दाहरू पनि टुङ्गा छैन भनेर उहाँहरूको छ त्यसैले हामीले एउटा कुरो नबुझौँ कि हामी अहिले जुन नयाँ संविधान जुन कार्यान्वयनमा छौँ त्यसको राजनीतिक केही मुद्दाहरू पनि अझै छ जुन कि योभन्दा अगाडि सरकार बनाउनुभन्दा अगाडि जुन छ नि आज मात्र कि हिजो कहिले म पढ्दै थिएँ अब मधेसवादी दलहरूले चाहिँ हाम्रो माग पुरा भएन भने हामी समर्थन फिर्ता लिनेछौँ भन्ने आइरहेछ
यहीँनिर पछिल्लो चर्चा के पनि छ भने जस्तो पदमिलानको समस्या मुख्य हो भनेर त यहाँले पनि भनिसक्नुभयो तर के भनिन्छ भने प्रचण्डजीलाई अरू नेता कार्यकर्ताको पद मिलानको भन्दा पनि आफ्नो पोजिसन चाहिँ एकीकृत पार्टीमा के हुने भन्ने कुरा मुख्य समस्या हो त्यसै हुनाले हिजो अस्ति के पनि हल्ला आथ्यो भने नारायणकाजी लगायतका केही नेताहरू चाहिँ एमाले प्रवेश गर्दै हुनुहुन्छ यस्तो कुराहरू पनि थिए त्यो भन्नुको मतलब अब फेरि एकीकरणमा सिङ्गो माओवादी पार्टी जाँदैन अथवा भए पनि फेरि एउटा समूह कतै छुट्टिन्छ त्यस्ता कुरा हुन सक्ने पनि देखियो नि
होइन अब यसलाई चाहिँ मैले अब म आफै जीवनमा तीन चार चोटी पार्टी एकीकरण भनौं न 48 सालमा हामीले मानन्दर समूह त्यतिखेर त्यो प्रजातन्त्रवादी वर्माजी तुलसीलालजीहरू त्यसपछि मार्क्सवादीसँग गऱ्यो अहिले माओवादीसँग गऱ्यो यो एकीकरणको प्रक्रियामा तपाईँले ठिक किसिमले गर्नु भएन भने र त्यसमा बुद्धिमत्ता भन्छु र संयमता देखाउनु भएन भने मधेसमा एउटा कहावत छ कि दुक्के गया चौके बनकर क्या बनकर आयो भने तपाईँले चाहिँ बलियो ठुलो बनाउनु खोज्नुहुन्छ त्यो झन् दुईबाट एक गर्न खोज्यो चार भइदिन्छ कहिलेकाहीँ त्यसैले तपाईँले जुन नारायण काजीको मलाई त्यो लाग्दैन त्यो हल्लाहरू होला किनभने हामी यो लेफ्टहरूको अलिकता पुरानै थ्योरी छ अलिकता निगेटिभ होला कहिले यो हल्ला र्युमर पनि गरिदिइराखेको हुन्छौँ टु सी हाउ द मार्केट इज रिस्पोन्डिङ बजारले यो हल्लाले कसरी त्यो जवाफ दिइरहेछ या रिस्पोन्ड गरिरहेछ
हजुर यसोमा त जस्तो अब तपाईँको पार्टी पछि मिलेको भयो माओवादीमा नारायण काजीजी केही पनि पछि मिलेको भयो शान्ति प्रक्रियामा आइसकेपछि अब यसमा तपाईँहरूको पोजिसन के हुने भन्ने अझै अर्को चिन्ता त तपाईँहरूलाई पनि होला कि
होइन होइन यो कस्तो छ भने मैले अघि त्यही कुरोलाई दोहोऱ्याउँदै थिएँ कि हाम्रो पुस्ता मैले त्यसैले तपाईँले अघिदेखि नै भनिरहेको छु 55-60 काटेको व्यक्तिहरूले अलिकता आफ्नो अलि उदारता र देखाउनु पर्छ जस्तो लाग्छ एकीकरणको प्रक्रियाले हामीले सहज र अलिकता जुन बाधा अर्चा फुकाउने हो भने हामीले सहज के देखाइदिनुपर्छ भने हाम्रो जिम्मेवारी हाम्रो जुन काँधमा आएको जिम्मेवारी थियो त्यो चाहिँ हामीले जसरी गणतन्त्रको स्थापना गर्ने थियो राजतन्त्र फाल्नु थियो यो सबै फालिसकेपछि अब नयाँ पुस्तालाई पनि तपाईँले हेर्नु कङ्ग्रेसमै छ अरू अरू पार्टीमा पनि अब चाहिँ हामी बिस्तारै नयाँ पुस्ताको लागि ठाउँ छोड्दै गयो भने यो एकीकरणको प्रक्रिया सहज हुन्छ होइन म त आजीवन यो मलाई त पद चाहिन्छ भने फेरि हामी त्यागको कुरो गरिरहन्छौँ सेक्रिफाइसको कुरो गर्ने त्याग तपस्याको कुरो धेरै गर्ने तर आफ्नो पद चाहिँ नछोड्ने हो भनेदेखि त्यो चाहिँ अलिकता नमिल्ने हुन्छ जस्तो मलाई लाग्छ त्यसैले मैले तपाईँले अघि भनिदिएको थिएँ कि दुईवटा कुरो मेन हुन्छ नि त्यसमा दुईटै पार्टीका अलि हामी जस्तो उम्र पुगेको व्यक्तिहरूले चाहिँ सम्भव हुन्जेलसम्म बस्ने हो यदि छोड्नु पर्यो भने कुनै हो भने र अहिले जुन 279 नै मलाई के लाग्छ यो ठुलो केन्द्रीय समिति हो हामी म कमसेकम सोभियत युनियनमा परेको अहिले भर्खर चाइनिजको कम्युनिस्ट पार्टीको महाधिवेशन भयो कम्युनिस्ट पार्टीको नेतृत्व चाहिँ यो जम्बुरी हुँदैन यसको चुस दुरुस्त सैद्धान्तिक वैचारिक रूपले ल्यास संगठनात्मक क्षमता भएको व्यक्तिहरू हो भने थोरै संख्यामा पनि नेतृत्वले चाहिँ देशको सञ्चालन गर्ने राजनीति सञ्चालन गर्ने काम गर्न सक्छ त्यसैले जुन मैले भन्दै थिएँ एउटा त हामी जस्तो पुस्ताले अलिकता म्याग्निमिटी पनि भन्छौँ त्यसलाई उदारता भनौँ या त्यो देखाउनु पर्छ दोस्रो के हो भनेदेखि दुइटै पार्टीको हुँदाखेरि त्यो जुन तपाईँले 60-40 या 70-30 त्यो थ्योरीको मनस्थिति र मानसिकताबाट पनि हामीले अलिक फ्री हुनुपर्छ अब के हो भने दुइटै पार्टीको आफ्नो आफ्नो जस्तै तपाईँले मेरो बारेमा सोध्नु भनौँ हाम्रो पार्टीको अब हाम्रो आफ्नै एउटा इतिहास छ हामी चाहिँ त्यो इतिहासमा अब अहिले सायद त्यो इतिहासलाई कहिलेकाहीँ इतिहासलाई पढ्नको लागि छोडिदिनु भन्ने पनि होला हगि त्यसैले हामी के भन्छौँ भने कि अहिले हाम्रोलाई पनि यी तर एकीकरण भएको भने सन्देश जुन छ नि त्यो चाहिँ दिन सक्नुपर्छ तपाईँले कसलाई कहाँ राख्ने हो कि यो चाहिँ विभिन्न कन्स्टिट्युएन्ट विभिन्न अलग अलग धार ग्रुपहरू मिलेर बनेको नयाँ रूपको पार्टी हो त्यो चाहिँ सन्देश चाहिँ दिन सक्यो भने त्यो एकीकरण चाहिँ टिकाउ हुन्छ होइन त्यहाँ वर्चस्व अंश बन्डाको गर्नु भने त्यही गएर त्यो पार्टी चाहिँ फेरि पहिले चाहिँ पहिले एकीकरण गर्ने भने खुब धुमधडाका हुन्छ त्यसको एउटा रिफ्लेक्सन नै तपाईँले जुन अघि भन्यो नि ब्यानरको कुरो लिएर जुन त्यत्रो बवाल भने जुन भयो नि त्यो त्यति जरुरी नै थिएन जस्तो मलाई लाग्छ
अब यो एकतामा नमिलेका कुरा मिलाऊ भनेर त उहिलै दुई शीर्ष नेताले जिम्मेवारी पाएका हुन् नि यही हो कति तिमीले खाने कति मैले खाने भन्ने कुरा नमिलेरै हो त अहिलेसम्म यो घोषणा नभएको
अब यो दुइटै पार्टीको नेताहरूमाथि आफ्नै माथिल्लो नेतृत्वको दबाव छ त्यो उनीहरूले त उहाँहरूले पनि दुइटैले कुरा गर्नुहुन्छ नि अनि त्यो कुरो त फेरि आफ्नो नेतृत्वलाई त भन्नु पऱ्यो नि जस्तै प्रचण्डजीले कुरो गरेर आएपछि बादलजी नारायण काजी उहाँका जुन नजिकको हुन्छ नि सम्भव हुन्जेलसम्म जुन भन्छु नि हामी नजिकको नेतृत्व भन्छौँ नि या उहाँले आफै भन्नुहुन्छ मैले भेट भएको साथीहरू को केले त्यो भएको बेलामा हुन्छ नि मिटिङ गरेर आए दुई घन्टापछि कोही साथीहरूसँग भेट हो भने सेयर गर्नुहुन्छ अनि त्यो बेला के हुन्छ नि मैले अघि नै भने अहिले जुन यो बीचको नेतृत्व जुन छ नि हामी हो होइन है यो गर्नुहुन्न, हामी त एकदम कहाँ उहाँभन्दा अहिले पो एमाले ठुलो भयो, पहिले त योभन्दा अगाडि हामी ठुलो थियौँ, त्यसैले उहाँको चाहिँ सङ्गठित बढी छ भने हामी चाहिँ होल टाइमर बढी छ हाम्रो पार्टीमा है। त्यसैले यो सबैलाई समायोजन गर्नको लागि मलाई के लाग्छ भने अस्ति चाहिँ अलि हतार पनि मैले भन्नु पनि भनेको थिएँ अलिकता घुमाउरो पारामा, भारत भ्रमणको बेलाको जुन थियो नि त्यसलाई चाहिँ हतार गरेर नगरौँ, किनभने एकीकरण गर्दाखेरि विभिन्न पक्षको जुन छ नि गुनासाहरूलाई सकभर सम्बोधन गर्नुभयो भने भोलि चाहिँ त्यसले चिरा पार्दैन, त्यसलाई अलिकता अझ जुन हामी बनाउन खोजेका छौँ नि दुई पार्टीको नेपालको 2006 सालतिर एकीकृत नेपाल कम्युनिस्ट पार्टी जुन सुरु भयो त्यो चाहिँ सबै मिलेर चाहिँ मूल जति जति राजनीतिहरू छ हामी एक ठाउँमा आउँ र अहिले नयाँ परिवर्तित नेपालमा जुन छ नि तपाईँको प्रोग्रामको बदलिदो नेपाल, यो बदलिदो नेपालको अब मार्क्सवाद के हुने, समाजमा भएको जुन द्वन्द्वहरू छ, किनभने अहिले पनि यो नबुझ्नु कि हामी समाजमा हरेक स्टेजमा द्वन्द्वहरू भइरहेको छ, त्यो चाहिँ कन्टिन्युस प्रोसेस हुन्छ यो चाहिँ, र त्यो द्वन्द्वहरूको न्यूनीकरण र समाधान गर्नको लागि के कस्तो विचार लिने, किनभने म तपाईँकै प्रोग्राम एउटा के भन्छु नि मार्क्सिजम जुन छ नि मार्क्सवाद लेनिनवाद कम्युनिस्टहरू जुन भने त्यसको उत्पत्ति या सर्वारम्भहरूको उत्पत्ति पहिलो औद्योगिक क्रान्तिको प्रतिफल हो, अहिले विश्व चाहिँ चौथो औद्योगिक क्रान्तितिर गइरहेछ, त्यो बेलामा हाम्रो उत्पादनका सम्बन्ध के हुने, अझै नेपाल कन्ट्री जसलाई कि हामी सामन्ती व्यवस्थाबाट चाहिँ एकैचोटि चाहिँ हामी गणतन्त्रमा गएको बेलामा त्यसलाई कसरी सम्बोधन गर्ने, यो सबै कुरो गर्नको लागि चाहिँ भनौँ केही साथीहरूले पार्टीको सङ्गठनात्मक होला, केही वैचारिक होला, केही चाहिँ मुलुकको समृद्धिको होला, यो विभिन्न सेक्टरको जुन छ नि विस्तार गर्यो भने हामी चाहिँ एकीकरणको प्रक्रियालाई सहज बनाउनेतिर लानुपर्छ। मलाई के लाग्छ जे यो सानातिनो ब्यानरहरूको देखे पनि दुइटै पार्टीको नेतृत्व भनौँ न हामी जसरी त्यो ब्यानरभन्दा अगाडि त्यही दिन हो हाम्रो 22 अप्रेलको दिन हाम्रो पार्टीको बिहान यो पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो र हामीले पटक पटक भने के छ सबैजना हो कि हामी चाहिँ एकतिया प्रक्रियाबाट चाहिँ पछाडि हट्न सक्दैनौँ, आएको समस्या व्यवधान अडचनलाई बुद्धिमत्तापूर्वक संयमका साथ चाहिँ चाहिँ सम्बोधन गर्दै जानुपर्छ। र म तपाईँलाई एउटा कुरो भन्छु कि चाहे ओलीजीको होस् या प्रचण्डजीको होस् किनभने त्यो घटनापछि अस्ति सायद मनमोहनजीको थियो के अरे स्मृतिमा ओलीजीले अलिकता पुष्पलाल नचाहिने त्यस्तो शब्दहरू, त्यसपछि प्रचण्डजीले पनि कता रोडतिर कतातिर जवाफ दिनुभयो, यो कस्तो छ भने अब म चाहिँ सेकेन्ड वर्ल्ड वारको कुरो गर्छु या कहिले काहीँ यो सब लास्ट मोमेन्ट बार्गेन हुन्छ क्या, तपाईँले अन्तिम समयमा जुन छ नि के गर्दाखेरि के बोल्दाखेरि दुवैजनाको नेता फेरि त्यत्रो त्यो गएर दुईतिर बोल्छन् भोलिपल्ट फेरि दुवै नेता चाहिँ आएर वार्ताको टेबलमा बस्छन्, त्यो के हो भने जुन मैले भने नि जनादेश र मतादेश जुन छ नि जनताको र पार्टी
कतिसम्म तान्न सकिन्छ
त्यो चाहिँ चलिरहेछ, त्यो चाहिँ चलिरहन्छ, त्यो चाहिँ प्रक्रिया हो।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा अल्मलिरहेको वाम एकता अनि सत्ता सञ्चालनको खिचातानीको बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा नेकपा माओवादी केन्द्रका नेता गणेश शाह हुनुहुन्छ, यहाँलाई म फेरि स्वागत गर्छु।
धन्यवाद प्रकाशजी।
अब मैले अलिकति सत्ता सञ्चालनको लफडाको कुरा उठाउन चाहे, यहाँ सचिव सरुवादेखि राष्ट्रिय योजना आएको गठनसम्ममा माओवादी केन्द्रले चित्त दुखाएको छ प्रधानमन्त्रीसँग, यस्तै भइरह्यो भने के हुन्छ?
होइन यो त के छ भने हामी मैले यसलाई के भन्छु हामी यो नयाँ प्र्याक्टिस गरिरहेछौँ र यसले के छ भने हामी नयाँ भनौँ न गणतन्त्रको प्र्याक्टिस, दुई पार्टीका अलि सिनियर नेता अझै जब्बर नेता हुन्छ बलियो नेताहरू त्यो सरकारमा हुनुहुन्छ त्यसलाई चाहिँ के हुन्छ नि अहिले एक अर्कालाई अहिले बुझ्ने प्रक्रिया सुरु हुँदैछ, जस्तै अस्ति रामबहादुरजीले पनि सिडिओहरू कतिवटा चेन्ज सरुवा गर्नुभयो, त्यो प्रधानमन्त्रीलाई सोधे कि सोधेन, हामी कहाँ अहिले के छ भने हरेक क्षेत्र धेरै विकृति र विसङ्गतिको शिकार भइरहेको देश छौँ हामी, यो सुन तस्करको काण्ड हेर्नु भने हामी कहाँ पुग्छौँ बुझ्ने गाह्रो भइरहेछ हो कि, त्यसै गरी अब कुनै अरू अरू कुरोहरू होला सरकार सञ्चालनको हो कि, त्यसैले मलाई के लाग्छ यसले सरकार सञ्चालन जुन दुइटै अलग अलग पृष्ठभूमिबाट जुन आएको पार्टी छ, तपाईँले यो कुरो नबिर्सौँ कि हामी माओवादी केन्द्र र एमाले एकचोटि अहिले मात्र सरकारमा छैन। प्रचण्डजीको पहिलो सरकारमा पनि वामदेवजीको नेतृत्वमा थियो। तपाईँले सम्झिनु भने उहाँले शपथ ग्रहण हुँदाखेरि पनि कुरो नमिल्दाखेरि त्यो दिन शपथ नहुनु तिन कि चार दिनपछि भएको थियो। यसपालि पनि पहिले दिन हुँदाखेरि चाहिँ माओवादीबाट मान्छे गएन कुराहरू। त्यसैले यो के हो भने यो न्यू प्र्याक्टिस
होइन, उति बेला त सत्ताको साझेदारी मात्रै थियो, अब त पार्टी नै एकीकरण
हो। यो दुइटै छ के, जुन दिन यो होइन, यो नबिर्सौँ कि तपाईँले एमाले पार्टीभित्रै पनि अहिले जुन छ नि, मैले हिजो माधव नेपालजीको इन्टरभ्यू सुन्दै थिएँ, उहाँले चाहिँ आफै असन्तुष्टि व्यक्त गरिराख्नुभयो चल योजना आएको या अरू अरू कुरोमा अलि व्यङ्ग्यात्मक रूपको। त्यसैले के भने सत्ता सञ्चालन नेपाल जस्तो मुलुक र यो कस्तो हुन्छ भने जो मान्छेहरू सत्तामा भइसक्यो, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, राज्य सञ्चालनको, यसलाई के भन्छु मैले, जो जो सत्ताको जसले त्यो खाइसकेका हुन्छ नि, स्वाद पाइसकेको मान्छेलाई के हुन्छ भने उसले आफ्नै अनुसारले चलोस् भन्ने हुन्छ, नयाँले के गर्छ भने म आफ्नो अनुसारले गर्छु भने। त्यसरी यो दुइटैको समायोजन गराउने र गर्ने काम चाहिँ दुइटै पार्टीको पोलिटिकल लिडरको पनि हो। दुइटै पार्टीका सरकारमा गएको व्यक्तिहरू इन्डिभिजुअल मन्त्रीजीहरू जुन हुनुहुन्छ नि, उहाँहरूले पनि प्राइम मिनिस्टरसँग चाहिँ एउटा आफ्नो कुरो, गुनासो या के छ भन्ने कुरो बोल्डली भन्न सक्नु पर्यो। र प्राइम मिनिस्टरले पनि के बुझिदिनु पर्यो कि यो चाहिँ कलिसन गभर्मेन्ट हो, आजको लागि भोलिको लागि पार्टी एकीकरण भयो भने यो काँचो अझै पनि हुन्छ नि, त्यो सलिडिफाइड नभएको, जस्तो एमाले पनि त भन्नु विभिन्न ग्रुप गएर मिल्यो नि, त्यो सलिडिफिकेसन भन्छु नि त्यसलाई, एकीकरण ढिक्का भन्ने हुन्छ नि, त्यो अहिले नभएको बेला कलिलो जुन छ नि।
अब संसदीय व्यवस्थामा मन्त्रीहरू प्रधानमन्त्री प्रति जवाबदेही हुन्छन् भन्ने हो भने, अब बादलजीले जुन सचिव र सिडियो हेरफेरको कुरा थियो त्यतिखेर सिधै त्यो असन्तुष्टि प्रधानमन्त्रीलाई नगरिकन किन आफ्नो अध्यक्षलाई चाहिँ हारगुहार गर्नुभएको, त्यतिखेर त्यो पनि मिलाउन सकिन्थ्यो नि, होइन र?
अब यो हाम्रो अहिले पनि यो मैले अघि नै भने हाम्रो संस्कार हो यो, फेरि यसलाई चाहिँ के हो भने एक त प्राइम मिनिस्टरजीले पनि यो गर्दाखेरि कन्सल्टेसन गर्ने नगर्ने, हिजोको तिथि यदि चेन्ज गर्दैछु भने कमसेकम आई एम गोइङ टु चेन्ज, त्यति चाहिँ हुन्छ नि संवाद डेमोक्रेसीमा, यस्तोमा के भने संवाद चाहिँ सम्बन्ध बढी जरुरी हो। तर दुर्भाग्य के छ, हामी कहाँ संवादहरू गर्ने चलन पनि कम छ, र अलिकता के हो भने कन्सर्न ठाउँभन्दा बढी बलियो ठाउँमै एकैचोटि हामी भन्यो भने, किनभने हामी कहीँ यसलाई मैले चाहिँ कहिले कहीँ भन्छु कि यो क्रेन सिस्टम या त्यस्तो वर्ड छ क्या, त्यो हामीले मजाकर कसैले अप्ठ्यारो भने एकैचोटि माथिबाट भन्यो उसले तानिदिने भन्छ नि त्यो क्रेनबाट, त्यसैले एकैचोटि नै अब कहाँ जाने गर्ने कम्प्लेन भने अब उहाँले इजी एक्सेस जहाँ हुन्छ नि, जस्तै प्रचण्डजी कहाँ बादलजीलाई इजी भयो भनेपछि, अनि प्रचण्डजीले पनि के हो भने ओलीजीलाई भेट्ने बित्तिकै उहाँले गर्नुभयो यस्तो यस्तो सकभर नगरिदिए हुन्थ्यो, उहाँको पनि प्रोटेस्ट चाहिँ बाहिर जुन शब्दमा भन्नुहुन्छ नि, उहाँ बस्दाखेरि उहाँले फेरि डिप्लोमेटिकली नै भन्नुहुन्छ, त्यो हुन्छ नि जुन जुन हामीले बाहिर हेर्छौँ नि, यो सबै नेताहरूमा हुन्छ फेरि त्यो त्यो यो नेताहरूको एउटा गुण पनि हो के भने कि जो दिखता है वो भीतर से नहीं है, जो भीतर से है वो दिखता नहीं है भन्छ के, त्यसैले यो चीजहरू पनि राज्य सञ्चालन या प्रमुख व्यक्तिहरूको एउटा गुण मध्येको लाइन चाहिँ आउने गर्छ कि।
अब यो पद मिलानको कुरा, सत्ता सञ्चालनको कुरा, यसैमा अलमली रहँदा सरकारको मधुमासको समय पनि बित्न थालिसक्यो, जुन नारा लिएर दुई दल एक भएर साझा उम्मेद्वार खडा गरेर चुनावमा गएका थिए नि, समृद्धि र विकासको सपना, त्यो सपना पाँच वर्षसम्म पनि यस्तै कुरामा अल्मलिन्छ कि भन्ने डर भइसक्यो त यहाँ त।
होइन, अब यसमा मलाई के लाग्छ भने यो डर हुन त स्वाभाविक पनि हो, किनभने हाम्रो समाजलाई जुन सामन्तवादबाट हामी आएको लामो समयसम्म हामीको माथिको आदेश भन्ने जुन भन्छु मैले हो कि माथितिर हेर्ने आफ्नो क्रिएटिभ, अहिले नेपाली समाजको जुन बदलिदो मैले तपाईँसँग अघि कुरा गर्दै थिएँ नि, हाम्रो समाजमा अहिले सृजनशीलताको धेरै ठुलो अभाव छ।
मैले अघिकै सन्दर्भलाई जोड्न चाहे, हामीले अघि चिया खाँदै गर्दा फन्डामेन्टल चेन्जको कुरा गर्नुभएको थियो, यहाँले त्यो आधारभूत परिवर्तनको महसुस देखिने गरी कहिले हुने त नेपालमा? सधैँ नेताहरूको पदको झगडा, सत्ताको झगडा, यिनै कुरामा अल्मलिरहने, बल्ल हाम्रो प्रति व्यक्ति आमदानी $1,000 नाग्यो भनेर खुसी हुनुपर्ने अवस्था आउने?
मलाई व्यक्तिगत रूपमा के लाग्छ भने त्यो कहिलेकाहीँ यो जब तपाईँको 3-4 बजेतिरसम्म उज्यालो देख्दैन, 5 बजे 6 बजेपछि उज्यालो देखिन्छ नि, त्यो उज्यालो देख्ने बेला आउन लागेको जस्तो लाग्छ मलाई व्यक्तिगत रूपमा। किनभने अहिले तपाईँले अन्तिम टाइममा समयमा हेर्नु भने हामीले जस्तै उद्योग कल कारखानामा अलि उत्पादन बढेको देखिन्छ, लगानीहरू बढेको देखिन्छ, युवाहरू खास गरेर म चाहिँ यो विज्ञान प्रविधि क्षेत्रमा काम गर्ने यो टेक्नोलोजिकल रिभोल्युसनहरू हेर्दाखेरि नेपाली धेरै यङ युवाहरूले चाहिँ नयाँ नयाँ चिजहरू गरिराखेको छ, सृजनशीलता बढेको छ। तर हामी जुन तीनटा क्षेत्रको कुरो गर्छौँ नि, हामी कृषि, पर्यटन र ऊर्जाको जुन तीनटा कुरो गर्छौँ नि, मूल आधार छ नि। अब जस्तै अहिले नै आजै आइरहेछ कि अब अरुण तेस्रोको चाहिँ शिलान्यास हुने हो कि, अस्ति मात्र चाहिँ अब ऊर्जा मन्त्रीज्यूले चाहिँ 10,000 मेगावाट प्लस गर्ने। त्यसैले म त अब समाजवाद बनाउँदाखेरि दुईवटा चिज भन्छु, दत्तात्रेयको लेनिनको उक्ति हो, हामीले उहिले मस्कोमा पढ्दाखेरि उहाँले चाहिँ अक्टोबर क्रान्ति लगत्तै भन्नुभएको थियो कि समाजवाद भनेको सम्पूर्ण देशको विद्युतीकरण हो र सोभियत सत्ता हो। मलाई के लाग्छ, अहिले जुन हाम्रो जुन स्थानीय सरकार बनेको छ, स्थानीय तहको जुन तीन तहको सरकारमा खास स्थानीय सहको, त्यसलाई चाहिँ मैले पुरानो सोभियतको हिसाबले त्यो सोभियत सत्ता हो। अर्को चाहिँ मुलुकको विद्युतीकरण भन्नु, किनभने विद्युतीकरण हुने बित्तिकै उद्योग कल कारखाना उद्यमशीलताहरू उत्पादनहरू बढ्ने त्यो भएको, त्यतातिर पनि मैले जुन भनौँ न अहिले भनौँ न यो यतातिर चाहिँ कामहरू भइरहेछ। वैदेशिक रोजगार गएको मान्छेहरू फर्केर पनि साना साना मैले पढिरहन्छु कि कहिले आमदानी यसबाट भयो, दुधबाट भयो, यो बेचेर तरकारीबाट भयो। त्यसैले तपाईँ हामीले राजनीतिको हुन्छ नि त्यो चौकीदारी भन्छ मध्ये यस्तरी लोक हेर विचार गर्नु पर्यो, तिमी ठिक दिशामा जाऊ,
यो सरकार सबै कुराहरूले लय पक्रिनका लागि जुन जनादेश सरकारले पाएको छ नि त्यो अनुसार हिँडिदिए पो ती कुराहरूले।
अब त्यो दुइटै छ कि यो राजनीतिको लय पक्रनलाई यो अझै त्यो अलिक केही दिन समय लाग्छ, जहाँ चाहिँ औद्योग यो हुन्छ नि उत्पादन भन्नुहोस् या आर्थिकको छ नि यो विस्तारलाई पक्रिदिन्छ जस्तो लाग्छ। यो सानातिना मतभेद जुन छ नि काम कार्यशैलीको भए पनि चाहिँ अब चाहिँ तपाईँले भनौँ, जस्तै हामीले अब मातृकाजीले एकैचोटि भन्नु न किसानको खरबो अर्बो रुपियाँ भागे थियो हामीले पेमेन्ट गर्ने, त्यो किसानको काम पैसा जाने बित्तिकै उसको चाहिँ उत्पादन गर्ने कामहरू बढ्छ। त्यसैले विभिन्न क्षेत्रको जुन छ नि हामी औद्योगिकरण गर्नेतिर, रोजगारी सृजना गर्नेतिर, शिक्षामा आमूल परिवर्तन गर्नेतिर, विज्ञान प्रविधिको उपयोग गर्नेतिरको चाहिँ गृह कार्य भइराखेको छ। किनभने अहिलेको सरकार स्थिर भएको हुनाले हरेक मन्त्रीहरू मन्त्रालयहरूले पनि आफ्नो गृह कार्य गरिरहेछ। तर के छ भने हामी धेरै ब्याकलग भन्छ नि, पुराना धेरै कुरो
कतै यो खिचातानीमा नि यो स्थिर सरकार हुन्छ, स्थिरताका लागि पाएको जनादेश हो भन्ने हामीलाई त्यो भ्रम मात्रै भइरहेको त छैन भन्ने जस्तो
होइन होइन। यसलाई कसरी हेर्नु भने तपाईँले दुईवटा कुरो हेरिहाल्नु न, हाम्रा दुईवटा छिमेकी भारत र चीन दुइटै चाहिँ स्थिर सरकार भएपछि भन्नु, ओलीजी जानुभयो, मोदीजी आउनुहुन्छ, चाइना जाने प्रधानमन्त्रीको कुरो छ होइन, सी जिनपिङको आउने पनि कुरो छ, दुवै देशले नेपाललाई सहयोग गर्छ।
यहीँनिर यहाँको कुरा काटी गरे, मोदीजीलाई प्रसन्न पार्ने उसमा ओलीजीले बुवाओ फोरम नै छोडिदिनुभयो, अब फेरि यतैको झुगाव हुन थाल्यो भनेर चर्चा आइसक्यो नि त।
होइन, अब यो यो नेपालको सम्बन्ध दुइटै छिमेकीसँगको छ नि, यसलाई चाहिँ बहुत संयमता र सतर्कता र सेन्सिटिभ हेर्नुपर्छ। तपाईँले एउटा कुरो म कोट गरिदिन्छु, यो पुरानो केशरजङ राईमाझी बित्नुभयो, उहाँ कम्युनिस्ट आन्दोलन पुरानो नेता, माओलाई भेटेको बेला हो, जहाँ राजा महेन्द्रलाई माओजीले के भन्यो भने, तपाईँहरू हामीसँग राम्रो सम्बन्ध राख्नुहोस् तर भारतसँग चाहिँ मधुर र प्रगाढ सम्बन्ध राख्नुहोस्, किनभने तपाईँको लागि भारत चाहिँ अहिले पनि मुख सहयोगीहरू हो। त्यसैले हामी यो नबिर्सौँ कि चाइना र भारतसँगको हाम्रो सम्बन्धमा छ नि यो उतार चढाव भइरहेछ अलिअलि, किनभने विश्व
ओलीजीको दर्शन अहिले महेन्द्र डक्टरिनबाट प्रभावित छ। त्यसो भए
अब यसलाई अब महेन्द्रजीको चाहिँ अब त्यो एजै छैन, द्याट वाज द एज अफ द कोल्ड वार। तपाईँले म चाहिँ अलिकता त्यो त्यो विश्व परिवेश, किनभने तपाईँले कति कुरो चाहेर पनि विश्व परिवेशले चाहिँ त्यसलाई निर्धारण गर्छ, र नेपाल अहिलेको विश्व जुन छ नि हिजोको कोल्ड वारको होइन, अहिले तपाईँ हेर्नुहोस् हामी दुईवटा कोरियाको अहिले किम र मुनको हात मिलान भइरहेछ, हामीले कल्पना नगरेको कुरो एक आध वर्ष अगाडि चिजहरू भइरहेछ। चीन चाहिँ र मोदी सी जिनपिङ र मोदीको भेटले तिमी हामी मिलेर छ 20 वर्ष रणनीति बनाऊ, एसियालाई समृद्ध बनाऊ, त्यसैले तपाईँले जुन भन्नुहुन्छ नि राजनीतिको सँगसँगै कहिले काहीँ विश्व परिवेश हाम्रा छिमेकीहरूको प्रगतिले पनि हामीले त्यतिर डोराउँछ तान्छ र त्योभन्दा पनि बढी म के भन्छु हाम्रा छिमेकीहरूले जुन आर्थिक
छिमेकीहरूको प्रगतिले हामीलाई पनि सँगसँगै तान्ने भए दुइटै छिमेकीले धेरै वर्षसम्म दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गरे तर हामी कुन दलदलमा भाँसियौँ र अहिलेसम्म पनि हाम्रो आर्थिक वृद्धि यसपालि पनि 5% हाराहारीमा हुनेछ।
अब हामीले के भने अब अहिलेको हाम्रो जुन छ नि यतातिर हामी अब हाम्रा छिमेकीबाट अब हामीले सिकेर सहयोग लिएर हामी पनि आर्थिक उन्नतितिर चाहिँ अगाडि बढ्नुपर्छ।
हजुर, छोटोमा मैले एक सेन्टेन्समा जवाब चाहे, काङ्ग्रेस सभापतिजी चुनावी हारको नैतिक जिम्मेवारी लिन तयारै हुनुहुन्न, दुईटा पार्टी गठबन्धन गरेर जाँदा हार भयो भनिराख्नु भएको छ, यस्तोमा तपाईँहरूको एकता प्रक्रिया कता अल्मलिराख्या जस्तो देखिन्छ। साँच्चै जुन आशा गरेर यो सबै भइरहेछ त्योमा पुग्ने टुङ्गोमा पुग्ने कहिले?
मलाई लाग्छ हामी एक आध महिनाभित्र यो कुरालाई चाहिँ तार्किक निष्कर्षमा पुर्याउँछौँ र नेपाली जनतालाई चाहिँ दुईटै पार्टी एकीकरणको घोषणा गरेर त्यो चाहिँ तपाईँले जुन ल्याए भन्नुभयो नि मैले चाहिँ उहाँहरूको जनादेश र मतादेशको पालना भएको चाहिँ सन्देश सुनाउने छु।
हुन्छ, हाम्रो स्टुडियोसम्म आएर आफ्नो विचार राखिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
प्रकाशजी, तपाईँले पनि यो बदलिदो नेपालमा जुन संवाद गर्नलाई मौका दिनुभयो त्यसको लागि धन्यवाद दिँदै अन्तमा आधी मिनट लिन्छु म। आज बुद्ध जयन्तीको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूलाई चाहिँ शुभकामना दिँदै सबैमा पहिले शान्ति होस् र मुलुक चाहिँ समृद्धि बग्रोस् भन्ने शुभकामना दिन चाहन्छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्रका नेता गणेश शाह। उहाँसँगको यो कुराकानी सँगसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। पर्सि बुधबारको कार्यक्रममा नयाँ विषयवस्तुका साथ फेरि आउनेछौ। आजको कार्यक्रमबाट म प्रकाश शर्मा पनि बिदा माग्छु। नमस्कार।